بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
زہرا زیدی اور ساتھیوں کا سلام پہنچے ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ فتح کی 28ویں اور 29ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عبدالعزیز حسان۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ والذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا۔ محمد رسول اللہ، والذین معه اشداء تراهم ركعا سجدا يبتغون فضلا من الله ورضوانا، سيماهم في وجوههم من أثر السجود، ذلك مثلهم في التوراة، ومثلهم في الإنجيل كزرع أخرج شطأه فآزره فاستغلظ فاستوى على سوقه يعجب الزرع ليغيظ بهم الكفار، وعد الله الذين آمنوا وعملوا الصالحات منهم مغفرة وأجرا عظيما۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، وہی وہ ایشور ہے جس نے اپنے پیغمبر کو مارگ درشن اور ستیہ دھرم کے ساتھ بھیجا تاکہ اسے سبھی دھرموں پر پربھتو پردان کرے، اور گواہی کے لیے تو اللہ ہی پریاپت ہے۔ محمد صلی اللہ علیہ وآلہ وسلم اللہ کے رسول ہیں اور جو لوگ ان کے ساتھ ہیں وہ کافروں کے لیے اتیانت کڑے اور آپس میں اتیانت دیالو ہیں۔ تم انہیں دیکھو گے کہ ایشور کے سمکش جھکے ہوئے اور نتمستک ہو کر اپنے پالنہار سے انوگرہ اور دیا و کرپا کے اچھک ہیں۔ اتیادھک سجدوں کے کارن ان کے چہروں پر سجدوں کے چن ہیں۔ ان کی یہی وشیشتا توریت میں ہے اور ان کی یہی وشیشتا انجیل میں ہے۔ جیسے کوئی کھیتی ہو جو پہلے اپنا انکر نکالے، پھر اسے سشکت بنائے، پھر وہ موٹی ہو جائے اور اپنے تنے پر سیدھی کھڑی ہو جائے کہ جو کھیتی کرنے والوں کو بھانے لگے تاکہ ان کے مادھیم سے کافروں کو جلایا جائے، اور ان میں سے جو لوگ ایمان لائے اور اچھے کرم کرتے رہے ان سے اللہ نے کشما اور مہان پرتیفل کا وعدہ کیا ہے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ آج شنیوار ہے، بہمن کی 7، رجب کی 15 اور جنوری کی 27 تاریخ۔ شوتاؤ، ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ سدا کی بھانتی آپ سب سے پہلے دیش ودیش کے سماچار سنیں گے، اس کے پشچات راجنیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات آپ سنیں گے ساپتاہک کاریکرم ایرانی ویانجن، اور سبھا کا دوسرا انتم اور ساپتاہک کاریکرم ہوگا اچھی عادتیں۔ شوتاؤ، یہ تو تھی ہمارے آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ مریم مہدادی اور محمد مہدی سے سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران نے انتراشٹریہ عدالت کے فیصلے کا سواگت کیا ہے۔ اسرائیل کے سمرتھن میں امریکہ اور برٹن نے دوبارہ یمن پر حملہ کیا۔ فلسطینی جیالوں نے ایک اسرائیلی جہاز کو لکش بنایا۔ امریکہ اپنے پرمانو ہتھیاروں کو برٹن میں تعینات کرے گا۔ اور اب آپ وستار سے سماچار سنیے۔
انٹرنیشنل کورٹ آف جسٹس نے غزہ میں فلسطینیوں کی نسل کشی سے جڑے مقدمے میں شکروار کو اسرائیل کے خلاف فیصلہ سنایا۔ دکشن افریقہ نے قریب ایک مہینے پہلے انتراشٹریہ نیالے میں غزہ میں اسرائیل کے نرسنہار کے خلاف اور یدھ ورام کے لیے اپیل دائر کی تھی۔ دکشن افریقہ نے انٹرنیشنل کورٹ میں 84 پیج کی اپنی اپیل میں کہا تھا کہ اسرائیل غزہ میں فلسطینیوں کا نرسنہار کر رہا ہے اور وہاں سے انہیں بڑے پیمانے پر اجاڑ رہا ہے۔ غزہ میں زیونی شاسن کی منشا فلسطینیوں کی ادھک سے ادھک تباہی ہے۔ حالانکہ غزہ میں اسرائیلی حملوں کو انٹرنیشنل کورٹ نے سیدھے نرسنہار قرار نہیں دیا اور یدھ ورام کے آدیش جاری نہیں کیا، جو دکشن افریقہ کی اصلی مانگ تھی، لیکن سہایتا ویترن میں باندھا ڈالنے سے پرہیز کرنے اور مانویہ استھتی میں سدھار کرنے کا آہوان کیا ہے۔ عدالت نے اسرائیل سے کہا ہے کہ وہ ہر وہ قدم اٹھائے جس سے نرسنہار کو روکا جا سکے۔ فیصلے میں اسرائیل سے کہا گیا ہے کہ وہ اگلے ایک مہینے میں عدالت کو بتائے کہ اس نے اس کے آدیشوں کا پالن کرنے کے لیے کیا اپائے کیے ہیں۔
ایران نے اسرائیل کے خلاف ایک انتراشٹریہ عدالت کے فیصلے کا سواگت کیا ہے۔ ودیش منتری حسین امیر عبداللہ نے دکشن افریقہ دوارا اسرائیل کے خلاف ایک انتراشٹریہ عدالت کے فیصلے کا سواگت کیا ہے اور دکشن افریقی راج اور سرکار کو مبارکباد دیا ہے۔ ودیش منتری نے کہا کہ ایران دکشنی افریقی سرکار کے اس قدم کا ایک بار پھر سمرتھن کرتا ہے۔ غیر قانونی زیونی سرکار کے ادھیکاری آج پوری دنیا میں سب سے ادھک گھرنت ویکتی بن گئے ہیں، اور نسلی صفائے اور فلسطینیوں کے خلاف افراد کے کارن انہیں ترنت قانون کے حوالے کیا جانا چاہیے۔ इसी प्रकार विदेश मंत्री ने कहा कि मैं विश्व के समस्त देशों के विदेश मंत्रियों का आह्वान करता हूं कि वे हेग की अंतर्राष्ट्रीय अदालत में दक्षिण अफ्रीका के कदम का समर्थन करें। ज्ञात रहे कि फिलिस्तीन के मजलूम लोगों के खिलाफ गैर कानूनी ज़ायनी सरकार के पार्श्विक हमलों में शहीद होने वाले फिलिस्तीनियों की संख्या 26,250 से अधिक हो गई है और जबकि घायलों की संख्या 64,797 से अधिक हो गई है। इसी प्रकार 19,00,000 से अधिक फिलिस्तीनी विस्थापित हुए हैं।
गजा में फिलिस्तीनियों का कहना है कि इंटरनेशनल कोर्ट ऑफ जस्टिस द्वारा पिछले लगभग 4 महीने से जारी नरसंहार को रोकने के लिए इसराइल को आदेश नहीं देने से वे बहुत निराश हैं। दक्षिण अफ्रीका ने आईसीजे में गजा युद्ध में इसराइल के नरसंहार को रोकवाने के लिए एक मुकदमा दायर किया था, जिस पर शुक्रवार को अदालत ने फैसला सुनाते हुए इसराइल से कहा है कि वो गजा में सहायता वितरण में बाधा डालने से परहेज करे और मानवीय स्थिति में सुधार करे। अदालत ने अपने फैसले में कुछ उपाय सुझाए हैं, जिससे इसराइल को 1948 के नरसंहार कन्वेंशन का पालन करने, गजा में अधिक मानवीय सहायता की अनुमति देने और नरसंहार संबंधी बयान जारी करने वालों के खिलाफ कार्रवाई करने की आवश्यकता पर बल दिया है। गजा में लोगों का कहना है कि वे निराश हैं लेकिन आश्चर्यचकित नहीं हैं। उनका कहना है कि उन्हें न तो अंतर्राष्ट्रीय समुदाय पर भरोसा है और न ही वैश्विक न्याय प्रणाली पर, क्योंकि वे अब तक यहां रक्तपात को रोकने में विफल रहे हैं।
फिलिस्तीन के संघर्षकर्ता गुट इज्जुद्दीन गस्साम ने बख्तरबंद विरोधी रॉकेट यासीन 105 से ज़ायनी सरकार के एक सैन्य युद्धपोत को लक्ष्य बनाया। प्राप्त समाचारों के अनुसार इज्जुद्दीन गस्साम ने खान यूनिस शहर के अल अमल मोहल्ले से गजा पट्टी के दक्षिण में ज़ायनी युद्धपोत को लक्ष्य बनाया। सूत्रों के अनुसार हिब्रू भाषी संचार माध्यमों ने सूचना दी है कि इसके बाद अवैध अधिकृत फिलिस्तीन में सायरन बजने लगे। इन सूत्रों के अनुसार इस क्षेत्र में विस्फोट की आवाज सुनी गई। इसी बीच संचार माध्यमों ने अवैध अधिकृत फिलिस्तीन के अल जलील कस्बे में पुरका नामक मिसाइल के लगने की वीडियो फिल्म प्रकाशित की है। इसी बीच हमास की सैन्य शाखा इज्जुद्दीन गस्साम ने ऐलान किया है कि गजा पट्टी के दक्षिण में स्थित खान यूनिस के पश्चिम में उसने एक ज़ायनी सैनिक को यासीन 105 रॉकेट से लक्ष्य बनाया।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। इसराइली मीडिया का कहना है कि ज़ायनी सुरक्षा अधिकारी गजा पट्टी में फिलिस्तीनी इस्लामी प्रतिरोध आंदोलन हमास की वापसी को लेकर चिंतित हैं। ज़ायनी सुरक्षा अधिकारियों के हवाले से इसराइली मीडिया, रेडियो और टेलीविजन संगठन ने घोषणा की है कि युद्ध के अगले चरण के लिए आवश्यक उपाय करने में असमर्थता के कारण हमास ने गजा पट्टी पर फिर से नियंत्रण हासिल कर लिया है। इस रिपोर्ट के मुताबिक ज़ायनी सेना के सूत्रों का कहना है कि हमास ने उन इलाकों में फिलिस्तीनियों को फिर से सेवाएं प्रदान करना शुरू कर दी हैं जहां ज़ायनी सेना की उपस्थिति कुछ कम हुई है। ज़ायनी सुरक्षा अधिकारी हमास के फिर से गजा पर नियंत्रण हासिल करने को लेकर चिंतित हैं। हालांकि इसराइल सेना के व्यापक हवाई हमले और जमीनी हमलों के बावजूद हमास ने कभी भी गजा पर नियंत्रण नहीं खोया था।
ज़ायनी सरकार के मूल समर्थक अमरीका और ब्रिटेन ने दोबारा यमन के अलहुदैदा प्रांत की राष्ट्रीय समंदरगाह पर हमला किया है। इस हमले में यमन की सशस्त्र सेना ने फिलिस्तीन के मजलूम लोगों के समर्थन में शुक्रवार को अदन की खाड़ी में ब्रिटेन के ऑयल टैंकर पर हमला किया था जो अवैध अधिकृत फिलिस्तीन की ओर जा रहा था। इसी संबंध में अमेरिका की आतंकवादी सेंट्रल कमांड सेंटकॉम ने दावा किया है कि यमन का अंसारुल्लाह आंदोलन लाल सागर में मिजाइल फायर करने की तैयारी में था कि हमने उस पर हमला कर दिया। सेंटकॉम की ओर से जारी होने वाले बयान में कहा गया है कि 27 जनवरी की सुबह 4:45 बजे यह हमला किया गया। इस दावे के अनुसार अमरीकी सैनिकों ने इस मिसाइल को अमरीका के व्यापारिक जहाज़ों और युद्धपोतों के लिए तुरंत खतरा समझा। समाचार एजेंसी इरना की रिपोर्ट के अनुसार इसराइल के पार्श्विक हमलों के आरंभ से यमन की सशस्त्र सेना फिलिस्तीन के मजलूम जनता के समर्थन में अब तक कई बार इसराइली और उन जहाज़ों को लक्ष्य बना चुकी है जो अवैध अधिकृत फिलिस्तीन की ओर जा रहे थे।
अदन की खाड़ी में अमेरिकी युद्धपोत पर सीधे मिसाइल हमले के बाद अल हूसी आंदोलन ने एक ब्रिटिश टैंकर को तबाह कर दिया है। ब्रिटिश सेना के यूनाइटेड किंगडम मैरीटाइम ऑपरेशंस और अमेरिका ने हमले की पुष्टि की है। सूत्रों का कहना है कि जहाज पर میزائل حملے کے بعد اس میں آگ لگ گئی تھی. امریکہ کا کہنا ہے کہ حملے یمن الحوثی آندولن نے کیے ہیں. بتایا جا رہا ہے کہ شکروار کو اس حملے کے بعد جہاز کو کافی نقصان ہوا اور وہ ڈوبنے والا تھا، لیکن اس پر موجود چالک دل کو بچا لیا گیا ہے. یمنی سینا کے پروکتا بریگیڈیئر جنرل یحییٰ سری نے ایک وانجک جہاز پر میزائل حملے کی پشٹی کی ہے، جس کے بعد اس میں آگ لگ گئی. یمن کا شاسن سنبھالنے والے الحوثی آندولن کا کہنا ہے کہ ریڈ سی اور عدن کی کھاڑی میں اسرائیل اور حملہور دیشوں کے جہازوں کے خلاف کاروائی اس وقت تک جاری رہے گی جب تک غزہ میں زائنی سینا کے حملے جاری رہیں گے.
عراق کے اسلامی پرتیرودھ لڑاکوں نے شنوار کو تڑکے امریکہ کے دو سینیا ٹھکانوں پر ڈرون حملے کیے ہیں. عراق کے اسلامی پرتیرودھ سنگٹنوں نے ایک بیان جاری کر کے کہا ہے کہ غزہ میں اسرائیلی سینا کے اپرادھ کے جواب میں امریکہ کے سینیا ٹھکانوں کو نشانہ بنایا گیا ہے. اتر پوروی سیریا کے الخضرا گاؤں کے نکٹ ست ایک امریکی سینیا ٹھکانے اور کونیکو آئل فیلڈ میں ست ایک امریکی سینیا اڈے پر ڈرون سے حملہ کیا گیا. غزہ میں فلسطینیوں کے نرسنہار کو روکنے کے لیے شیتریہ پرتیرودھی سنگٹنوں نے اسرائیل اور امریکہ پر دباؤ بڑھایا ہے اور ان کے سہیوگیوں کے ہتوں کو نشانہ بنایا ہے. ریڈ سی میں یمن کے الحوثی آندولن نے اسرائیل اور امریکہ اور بریٹن کے جہازوں کے خلاف کارروائی کی ہے، تو وہی حزب اللہ نے قبضے والے علاقوں میں اسرائیل کے جاسوسی اور سینیا اڈوں پر حملے کیے ہیں.
برطانوی سوتروں نے کہا ہے کہ روسی دھمکی کے کارن امریکہ اپنے پرمان وار ہیڈس کو دوبارہ بریٹن واپس لا کر اس دیش میں تعینات کرے گا. سماچار ایجنسی فارس کی رپورٹ کے انوسار امریکہ نے جاپان کے ہیروشیما نگر پر جو پرمان بم مارا تھا، اس کا 3 گنا ادھک شکتی شالی پرمان بم بریٹن میں تعینات کرے گا. برطانوی سماچار پتر ڈیلی ٹیلی گراف نے لکھا ہے کہ جو پرمان دیکھا ہے اس کے آدھار پر امریکہ بریٹن کی لاکن ہیز چھاونی میں اپنے پرمان ہتھیاروں کو تعینات کرے گا. امریکہ نے ناٹو کی پرتیرودھک شکت کے ایک بھاگ کے روپ میں یورپی اور دوسرے دیشوں میں اپنے پرمان ہتھیاروں کو استھانانترت کیا ہے، اور کہا جا رہا ہے کہ امریکہ نے لگ بھگ 100 پرمان بموں B-61 کو ناٹو کے سدس دیشوں بیلجیم، جرمنی، اٹلی، ہالینڈ اور ترکی میں تعینات کر رکھا ہے. اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے.
راجنیتک چرچا.
श्रोताओ, कार्यक्रम राजनीतिक चर्चा में आपका स्वागत है. मैं हूं अहमद अब्बास. कार्यक्रम राजनीतिक चर्चा में हम बात करेंगे मासूम फिलिस्तीनी बच्ची की शहादत की. सीरिया में अशांति अमरीकी सैनिक मौजूदगी की देन है. ये विषय भी कार्यक्रम राजनीतिक चर्चा में शामिल रहेगा. भारत नियंत्रित जम्मू कश्मीर के LG का कहना है कि क्षेत्र में शांति है और हालात काफी बेहतर हो गए हैं. इस विषय पर भी एक रिपोर्ट हम आपको सुनाएंगे. चर्चा के विषय यही है. آرم کرتے ہیں فلسطینی بچی کی شہادت سے. چار سال کی فلسطین بچی رقیہ کی شہادت کی گھٹنا نے سب کو جھنجھوڑ کر رکھ دیا ہے. فلسطین میں بڑی سنکھیا میں معصوم بچے زائنی سینا کی بربرتا کا نشانہ بن کر شہید ہوئے ہیں. فلسطین سے IRIB کے سنواددتا خالد صبرنا کی رپورٹ پیش کر رہے ہیں روش زیدی.
رقیہ ایک ایسی 4 ورشیہ معصوم بچی کے جس کے پاس نہ تو کوئی ہتھیار تھا اور نہ ہی وہ سنگھرش کرتا تھی. ابھی تو اس نے دنیا ہی نہیں دیکھی تھی. اس سے پہلے ہی آتنکی اسرائیلی سینکوں نے اسے گولیوں سے بھون ڈالا. اس معصوم کا شریر گولیوں سے پوری طرح چھلنی ہو گیا۔ معصوم رقیہ کی ماں کا کہنا ہے کہ ہم رقیہ کے چچا کے گھر جا رہے تھے، چیک پوسٹ پر پہنچے تو آتنکی اسرائیلی سینکوں نے ہماری تلاشی لی، ہمارے پہچان پتر کی جانچ کی، سارے دستاویز پوری طرح صحیح تھے، سب سمان روپ سے چل رہا تھا۔ اچانک گولیوں کی آوازیں آنے لگیں۔ میں نے اپنے بچوں کو جلدی سے نیچے جھکنے کے لیے کہا۔ رقیہ کار کی پچھلی سیٹ پر بیٹھی ہوئی تھی، میں نے اس کو چھپا دیا تھا، لیکن اچانک دیکھا کہ اس کے شریر کے ہر حصے سے خون نکل رہا ہے۔
ہونا علی ہذا،
رقیہ آتنکی اسرائیلی سینکوں کی گولیوں کا نشانہ بن چکی تھی اور فلسطینی شہیدوں میں اس کا نام شامل ہو چکا تھا۔
تلقینا فی السیارة حسب تقریرهم،
رقیہ کے چچا کا کہنا ہے کہ آتنکی اسرائیلی سینکوں نے بچوں کی اور اندھادھن گولیاں چلا دی، گاڑی کی اور 32 گولیاں چلائی گئیں، جس نے میری معصوم بچی کے شریر کو پوری طرح چھلنی کر دیا۔
وفوق جریمت قتلها،
سب سے افسوسناک بات تو یہ ہے کہ اتنی بے رحمی سے شہید کرنے کے بعد بھی آتنکی اسرائیلی سینکوں کا دل نہیں بھرا۔ انہوں نے معصوم رقیہ کے شو کو 10 دنوں تک کولڈ اسٹوریج میں رکھے رکھا اور اس کے بعد شو کو پریوار والوں کے حوالے کیا۔
اصغر اشی فی البنات عندی،
رقیہ کے پتا کا کہنا ہے کہ رقیہ میری سب سے چھوٹی بیٹی تھی، میری بہت چہیتی بیٹی تھی، مجھ سے اس کو بہت لگاؤ تھا۔ رقیہ کو اتنا اسکول جانے کا شوق تھا کہ دن میں 2-2 بار اسکول کا ڈریس پہن کر اسکول جانے کے لیے تیار رہتی تھی، لیکن کیونکہ ابھی اس کی آیو اسکول جانے کی نہیں ہوئی تھی، اس لیے ہم اس کو استھانیہ اسکول تک لے جاتے تھے اور پھر واپس لے آتے تھے۔
رحلت لیکنها لا زالت،
رقیہ کی ایک ایک بات یاد کر کے اس کا پریوار خون کے آنسو روتا ہے، گھر کے جس کونے میں بھی ان کی نظر جاتی ہے رقیہ ہی دکھائی دیتی ہے۔
رقیہ
کی ماں کا کہنا ہے کہ وہ کمرے کے جس کونے میں سوتی تھی وہاں اب گھر کا کوئی بھی ویکتی آتا ہے تو چیخ مار کر رو دیتا ہے، ہم اس کو کبھی بھی بھلا نہیں پائیں گے۔ رقیہ کی بڑی بہن اسکول کے بیگ سے کھلونا نکال کر دکھاتے ہوئے کہتی ہے کہ وہ انہی کھلونوں سے کھیلتی تھی، چشمہ لگاتی تھی، اپنے کھلونوں کو میرے اسکول کے بیگ میں رکھ دیتی تھی، میرے پرانے اسکول کے ڈریس کو پہن کر بیگ لے کر ہر دن اسکول کے لیے ہم سے پہلے تیار ہو جاتی تھی۔ ہم فلسطینی بچے دنیا کے دوسرے بچوں کی طرح نہ پڑھ سکتے ہیں اور نہ ہی اپنی کسی آرزو تک پہنچ سکتے ہیں۔
رقیہ واحدت،
رقیہ ان 112 بچوں میں سے ایک ہے کہ جنہیں آتنکی اسرائیلی سینکوں نے پچھلے 1 سال کے بھیتر ویسٹ بینک میں شہید کر دیا ہے۔ رقیہ کے پتا کا کہنا ہے کہ آتنکی اسرائیلی سینکوں نے میرے ساتھ بھی وہی کیا جو انہوں نے ان فلسطینیوں کے ساتھ کیا ہے، ہم سب کا ایک ہی حال ہے۔
بقتلها والغ،
رقیہ کی عمر کے بچوں کو تو یہ بھی نہیں پتا ہوتا کہ آخر آتنکی اسرائیلی سینک انہیں کیوں موت کے گھاٹ اتار دیتے ہیں، لیکن وہ اتنا ضرور جان چکے ہیں کہ وہ جس علاقے میں رہتے ہیں وہ کسی بھی طرح سے ان کے لیے سرکشت نہیں ہے، یہاں تک کہ رقیہ کی طرح معصوم بچے بھی موت کی نیند سلا دیے جاتے ہیں۔ فلسطین سے IRIB کے سنواد داتا خالد سبرنا کی رپورٹ۔
سیریا میں اشانتی بڑھنے کے پیچھے امریکی سینکوں کی اپستھتی کا سیدھا رول ہے، اس بارے میں کئی دیشوں کی عام سہمتی ہے۔ جائزہ پیش کر رہے ہیں سید میسم۔
25 جنوری کو قزاقستان میں آستانہ پرکریا بیٹھک کے بعد سیریا میں روسی راشٹرپتی کے پرتینیدھی الیگزینڈر لاورینٹیوف نے گھوشنا کی کہ اس بیٹھک میں بھاگ لینے والے دیش سیریا میں اشانتی اور امریکی سینیہ اپستھتی کو جوڑ کر دیکھنے پر سہمت ہیں۔ لاور انٹیو کے انوسار امریکہ کی اویدھ اپستھتی اور سیریا کے اتر اور دکشن میں الگاوادی سموہوں کے گٹھن کا پریاس اس دیش میں استھرتا کا مکھیہ کارن ہے، اور امریکی ادھیکاری سیریا میں استھتی کو استھر کرنے کے لیے داعش جیسے آتنکوادیوں کا اپیوگ کر رہے ہیں۔ سیریا میں استھرتا کے کارک کے روپ میں امریکہ کی اپستھتی پر آستانہ پرکریا کے انیہ سدسیہ دیشوں یعنی ایران اور ترکی کے ساتھ روس کا سیریا کے معاملوں میں ایک مت ہونا تینوں دیشوں کے بیچ عام سہمتی کو درشاتا ہے۔ امریکہ وشوں سے سیریا میں اپنی اویدھ سینیہ اپستھتی جاری رکھے ہوئے اور اب وہ اس معاملے کو جاری رکھنے پر زور دے رہا ہے، لیکن کھیتر میں حالیہ تناؤ، غزہ یدھ اور عراق اور سیریا میں پرتیرودی سموہ دوارا ان امریکی سینیہ ٹھکانوں پر 150 سے ادھک حملوں نے امریکیوں کے لیے استھتی کو جٹل بنا دیا ہے۔ امریکی پولیٹیکو نے امریکی سرکار کے 3 ورش ادھیکاریوں کے حوالے سے خبر دی ہے کہ سیریا سے امریکی سینکوں کی واپسی کو لے کر بات چیت چل رہی ہے۔ امریکی ادھیکاریوں نے اس واپسی کو نیامت یوجنا کے حصے کے روپ میں تیار کیا ہے۔ 2011 میں باراک اوباما کے راشٹرپتی کال کے دوران امریکہ نے بشار الاسد کی وید سرکار کو اکھاڑ پھینکنے اور پرتیرودھ کی دھری کو کمزور کرنے کے ادیشے سے سیریا میں آتنکوادی سموہوں کا گٹھن اور ان کا سمرتھن کیا۔ اس کے بعد اس نے 2014 سے ان آتنکوادی گٹوں کے خلاف لڑائی کے بہانے سیریا میں ہوائی اور زمینی حملے شروع کیے۔ امریکہ کے پورو راشٹرپتی ڈونلڈ ٹرمپ نے داعش سے لڑنے کے بہانے سیریا میں امریکہ کی اویدھ سینیہ اپستھتی کو برقرار رکھتے ہوئے سیریا کے کچھ حصوں پر قبضہ کر لیا اور وہاں تیل کی لوٹ مار شروع کر دی۔ امریکی سینائیں سیریا کے پوروی کھیتروں میں موجود ہیں جہاں اس دیش کے تیل اور گیس کھیتر اور انیہ سویدھائیں ہیں۔ بائیڈن پرشاسن بھی سیریا کی سمپربھوتا اور کھیتریہ اکھنڈتا جیسے انتراشٹریہ سدھانتوں اور ماندنڈوں کی اویلنا کرتے ہوئے اور سنیکت راشٹر سرکشا پریشد کی انومتی کے بنا سیریا کے کچھ حصوں پر اویدھ قبضہ جاری رکھے ہوئے ہیں۔ اس سندرب میں ماسکو کا ماننا ہے کہ واشنگٹن نہ کیول سیریا سنکٹ کے راجنیتک سمادھان میں بادھا ڈال رہا ہے بلکہ آتنکوادی سموہوں وشیش روپ سے داعش کو ایک اپکرن کے روپ میں بھی استعمال کر رہا ہے اور اسے سیریا کی وید سرکار اور جنتا کے خلاف ہنسا کے لیے اکساتا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کارکرم راجنیتک چرچا۔
بھارت نیندرت جموں کشمیر کے ایل جی کا کہنا ہے کہ 26 جنوری کا کارکرم شانتی پوروک آیوجت ہوا اور اس میں جنتا نے بڑھ چڑھ کر بھاگ لیا۔ انہوں نے کھیتر میں حالات بہتر ہونے کی بات کہی۔ بیورے کے ساتھ ہمارے سنواددتا سپتے محمد حسن۔
جموں کشمیر یوٹی کے ایل جی منوج سنہا نے کہا ہے کہ 26 جنوری کی گنترنت دیوس کی سباہیں شانتی پوروک ڈنگ سے آیوجت ہونا اور اس میں بھاری سنکھیا میں لوگوں کا بھاگ لینا یہ درشاتا ہے کہ جموں کشمیر میں امن لوٹ آیا ہے۔ جموں میں ایک سبھا کو سمبوجت کرتے ہوئے منوج سنہا نے کہا کہ جموں کشمیر کے لوگوں نے اب دیکھا کہ جو وعدے نئی دہلی نے ان سے کیے وہ پورے ہو رہے ہیں اور جموں کشمیر میں تعمیر و ترقی ہو رہی ہے اور یہ اب لوگوں نے دیکھا اور وہ شانتی چاہتے ہیں۔ انہوں نے کہا کہ یہ لوگوں کا ہی سہیوگ ہے کہ جموں کشمیر میں شانتی استھاپت ہو رہی ہے۔ انہوں نے کہا کہ ہم نے یہ مشن ٹھان لیا ہے کہ جموں کشمیر میں تب تک ہم چین سے نہیں بیٹھیں گے جب تک ہم الگاموواد اور آتنکواد کو سماپت نہیں کریں گے۔ انہوں نے کہا کہ ہماری تمام لوگوں سے یہ بنتی اور آہوان ہے کہ وہ ہمارا سہیوگ کریں۔ انہوں نے کہا کہ جموں کشمیر میں جو یوجنائیں لاگو کی گئی ہیں اب اس کا بھرپور لابھ لوگوں کو حاصل ہو رہا ہے جو میرے نظر میں بہت بڑی بات ہے۔ اس بیچ جموں کشمیر کے مین سٹریم دل اب کھل کر سپریم کورٹ کے اس نرنے جس میں دھارا 370 اور 35A کو ختم کرنے کے فیصلے کو برقرار رکھا گیا ہے پر ٹپنی کرنے سامنے آئے ہیں۔ کمیونسٹ پارٹی آف انڈیا کے راجیہ شاخا کے مہا سچیو محمد یوسف تارگامی نے جموں میں ایک سبھا کو سمبوجت کرنے کے بعد پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ جو نرنے سامنے آیا ہے اس سے صاف یہ بات سدھ ہو گئی ہے کہ جموں کشمیر کے نواسیوں کو انصاف نہیں ملا ہے۔ انہوں نے کہا کہ انیہ دلوں سے بھی وہ بات چیت کر رہے ہیں اور وہ بھی ریویو پیٹیشن میں جا سکتے ہیں۔ یہاں یہ بات الیکھنی ہے کہ عوامی نیشنل کانفرنس پہلے ہی سپریم کورٹ میں ریویو پیٹیشن داخل کر چکی ہے اور اب سی پی آئی ایم اور انیہ دل بھی ایسا وچار ومرش کر رہے ہیں کہ وہ بھی اس نرنے کو تبدیل کرنے کے لیے ایک بار پھر سپریم کورٹ میں ریویو پیٹیشن داخل کریں گے۔ اس اوسر پر محمد یوسف تہرگامی نے کہا،
میں ایک شہری ہونے کے ناطے اپنی رائے بھی رکھتا ہوں، وہ حق بھی مجھے عدالت عظمیٰ نے بھی دیا ہے اور کانسٹیٹیوشن آف انڈیا نے بھی دیا ہے، اور وہ رائے یہی ہے کہ ہمیں انصاف نہیں ملا، جموں کشمیر لداخ کو انصاف نہیں ملا، اور اسی وجہ سے ہم آج بھی آپس میں مشورہ کر رہے ہیں، کئی لوگ جو سٹیک ہولڈرز ہیں، پیٹیشنرز ہیں، ہم آپشنز ایکسپلور کرنے کی کوشش کر رہے ہیں تاکہ ہمیں انصاف ملے اور سپریم کورٹ آف انڈیا سے رجوع کر لیں ہم کہ از سری ناؤ جائزہ لیں اس فیصلے کا جو انہوں نے ابھی چند ہفتے پہلے سنایا۔
سبتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اسی کے ساتھ راجنیتک چرچا کا کارکرم سماپت ہوتا ہے۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ شوتاؤ، اب پرستت ہے ساپتاہک کارکرم ایرانی ونجن، اس کے پشچات آپ سنیں گے دوسرا ساپتاہک کارکرم اچھی عادتیں۔
ایرانی ونجن،
دوستو کارکرم ایرانی ونجن کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ آج کے کارکرم میں ہم آپ کو اتری خراسان پرانت کی سیر پر لے جائیں گے جو ایران کے اتر پشچمی بھاگ میں استھت ہے۔ ہم آپ کو پرانت کے سندر علاقے بوجنورت کے سوادشت پکوانوں کے بارے میں بتائیں گے، ساتھ اس علاقے سے بھی پریچت کرائیں گے۔ ہمارے ساتھ رہیے۔
دوستو، بجنورد اتری خراسان کے سندر شہروں میں گنا جاتا ہے۔ پرانت کے انیہ شہروں میں شیروان، اسفرایان، آشخانے، جازرم اور افروز کا نام لیا جا سکتا ہے۔ یہ پورا پرانت اتیت میں وشال خراسان پرانت کا ایک بھاگ تھا۔ وشال خراسان تو بہت پراچین سرزمین ہے۔ اتری خراسان کے ایتیہاسک استھلوں میں جو چیزیں اتخرن میں ملی ہیں ان سے پتہ چلتا ہے کہ یہاں 4000 عیسیٰ پورو سے انسانی آبادی رہی ہے۔ دراصل اس پرانت میں چونکہ اترک ندی بہتی ہے، اس لیے یہاں کا علاقہ انسانوں کے جیون گزارنے کا بڑا انکول استھان رہا ہے، اور بہت پراچین کال سے ہی یہاں انسانی بستیاں استھاپت ہو گئیں۔ ماد جات کے یگ میں جو 678 سے 549 عیسوی پور تک چلا ہے، اسی طرح حقہ منشی کال میں جو 550 سے 330 عیسیٰ پور تک چلا، یہ علاقہ جسے اس سمے اتری خراسان پرانت کہا جاتا ہے، سات راپی پارت کا ایک بھاگ تھا، جس کا ذکر اتہاس کے بڑے پراچین دستاویزوں میں ہوتا ہے۔ اس علاقے میں ساسانی کال کی ایک پتھریلی عمارت بھی ملی ہے جسے استاخو اگنکنڈ کہا جاتا ہے۔ اس سے پتہ چلتا ہے کہ اس کال میں اتری خراسان کا مہتو کتنا ادھک تھا۔
بوجنورد شہر کے نرمان سے پہلے چہار مغان یا جرمگان شہر اس علاقے کا کیندر ہوا کرتا تھا۔ یہ شہر ایران پر مغلوں کے حملوں میں تباہ ہو گیا۔ اس ویران ہو چکے شہر کے کھنڈر اب ٹیلوں کے روپ میں بچے ہیں جو ورتمان بوجنورد کے قریب نظر آتے ہیں۔ دراصل جرمگان ایک چھوٹا لیکن بڑی چہل پہل والا شہر تھا، جس کے پڑوس میں بوجنورد شہر کو بسایا گیا تھا۔ آج کا بوجنورد دراصل طاہرین شاسن شرنکلا کے ادھیکار والے علاقوں میں تھا۔ یہ شاسن شرنکلا 821 سے 873 تک چلی۔
पौष्टिक और स्वादिष्ट ईरानी खानों का परिचय। घर बैठे सीखिए लज्जतदार ईरानी खाने पकाने की विधि। कार्यक्रम श्रृंखला ईरानी व्यंजन में हर शनिवार को कार्यक्रम ईरानी व्यंजन।
दोस्तों, हमने बुजनोर और उत्तरी खुरासान के इतिहास के बारे में आपको कुछ बातें बताई। अब आपको यहाँ के लोगों से परिचित कराते हैं। बुजनोर और उत्तरी खुरासान के स्थानीय लोग फारसी जाति के लोग हैं, जिन्हें तात भी कहा जाता है। लेकिन यहाँ कुर्द जाति के लोगों की बड़ी आबादी है, जो कुर्दी और कुरमांजी भाषा में बात करते हैं। शहर में अलग अलग जातियों की आबाद होने की वजह से यहाँ तुर्की, कुर्दी, तुर्कमानी और ताती सहित कई भाषाएं बोली जाती हैं।
चूंकि बुजनोर्द बहुत पुराना शहर है, इसलिए इसमें बहुत सारे ऐतिहासिक अवशेष नजर आते हैं। इनमें एक मुफखम आईनाखाना इमारत है। काजारी काल में ये इमारत दूसरी कई महत्वपूर्ण इमारतों की तरह बनाई गई, जिनमें कुलाए फरंगी और हौस खाने के नाम प्रमुख रूप से लिए जा सकते हैं। यहाँ एक बड़ा पार्क है और ये सारी चीज़ें दरअसल मुफखम राजधानी का हिस्सा थीं। जिस समय नासिरुद्दीन शाह की हुकूमत थी, उस समय बुजनोर्द के गवर्नर यार मोहम्मद खान शादलू के आदेश पर इसका निर्माण किया गया। वो सरदार मुफखम के नाम से मशहूर थे, इसलिए उन्हीं के नाम पर इस इमारत का नाम रखा गया। ये उनके परिवार के रहने का स्थान था और यहाँ वो अपने सरकारी मेहमानों और बड़ी हस्तियों को ठहराते थे।
मुफखम इमारत में 34 कमरे और दो बड़े हॉल हैं। इमारत का दक्षिणी भाग इसका मुख्य द्वार है। इस पूरे हिस्से को टाइलों से, अलग अलग डिजाइनों से, इंसानों और पशुओं की आकृतियों से बड़ी सुंदरता के साथ सजाया गया है। इमारत के निर्माण में ईंट और प्लास्टर ऑफ पेरिस का बड़ी सुंदरता से इस्तेमाल हुआ है। इमारत के हर मंजिल पर दो असली उत्तरी और दक्षिणी हाल हैं और पूरी इमारत टाइलों और 7 रंग के पत्थरों से सजाई गई है, जिसके आकार अलग अलग हैं। इनमें फिरोजी, जर्द, गुलाबी, बैगनी, हरी, लाल और काली टाइलों का बड़ा अद्भुत उपयोग किया गया है। इस इमारत की बड़ी नजाकत के साथ मरम्मत की गई और फिर उसे संग्रहालय में बदल दिया गया। अगर आपको ईरान और बुजनोर्द की यात्रा का इरादा हो तो इस इमारत को जरूर देखिए और साथ ही यहाँ की दिल नशी पर्यटन स्थलों को भी देखना ना भूलिए। इनमें बाबा अमान तफरीगाह, बश कारदाश तफरीगाह और दर्रे बाग बहुत महत्वपूर्ण हैं।
दोस्तों, हम आपको उत्तरी खुरासान और बुजनोर्द के बारे में कुछ बातें बता चुके हैं। हम यहाँ की खानों और पकवानों के बारे में भी आपको बताएंगे। बुजनोर्द शूले माश एक प्रकार की डिश है, जिसे इस शहर के लोग बड़े चाव से खाते हैं। शूले दरअसल एक प्रकार की डिश को कहते हैं, जो किसी हद तक पुलाव से मेल खाती है। बस ये अंतर होता है कि इसका चावल इतना गला दिया जाता है कि वो खीर का रूप ले लेती है। इसे माश से बनाते हैं। माश का इस्तेमाल डिश में हो तो इससे शरीर को प्रोटीन मिलती है। हरी माश भी उन अनाजों में है जिसमें प्रोटीन पाया जाता है और ये बहुत पौष्टिक होती है। शाकाहारी लोगों के लिए ये बहुत अच्छा आहार है। माश में अनेक प्रकार के पौष्टिक पदार्थ है, इसलिए अनाजों में इसे खास महत्व हासिल है। इसमें फोलिक एसिड की मात्रा अच्छी खासी होती है, इसलिए इसके इस्तेमाल से दिल की बीमारियों की रोकथाम होती है। चूंकि इसमें पोटेशियम की अच्छी मात्रा होती है, इसलिए उच्च रक्तचाप वाले लोगों को इसके प्रयोग की सलाह दी जाती है।
दोस्तों, अब आइए आपको शोले माश बनाने का तरीका बताते हैं। शोले माश बनाने के लिए 200 ग्राम माश, 150 ग्राम चावल, 250 ग्राम गोश्त, 3 चम्मच तली हुई प्याज, 1 चम्मच काला जीरा, इसके अलावा नमक, मिर्च और हल्दी इच्छानुसार। शोले माश बनाने का तरीका बताने से पहले आपको ये बताते चलें कि गोश्त को कोरमा कैसे किया जाता है। کیونکہ اس ڈش میں وہ گوشت استعمال ہوتا ہے جسے قورمہ کیا گیا ہو۔ گوشت کو قورمہ کرنے سے پہلے گوشت کو کوٹ لیجیے اور پھر پانی میں ڈال کر پکائیے اور گلا لیجیے۔ جب گوشت پک جائے اور اس کا پانی سوکھ جائے تب اس میں آپ کو تھوڑا روغن دکھائی دے گا، جو دراصل گوشت کی چربی کا روغن ہوگا۔ اس گوشت کو اسی روغن میں بھونیے، اس میں تھوڑا نمک ملا لیجیے۔ اگر گوشت میں چربی نہ ہو اس میں الگ سے چربی ملا دیجیے، اسے قورمہ کہتے ہیں۔ یہاں اس قورمے کی بات نہیں ہو رہی ہے جو بڑی سوادشت ڈش ہوتی ہے اور بھارتی اپ مہادیپ میں بھی بہت پرچلت ہے۔ جب گوشت کو اس طریقے سے قورمہ کر دیا جائے تو وہ گوشت لمبے سمے تک خراب نہیں ہوتا اور اسے الگ الگ ڈشوں میں استعمال کیا جا سکتا ہے۔
آئیے اب آپ کو شولے ماش بنانے کی ودھی بتاتے ہیں۔ پہلے ماش اور تلی ہوئی پیاز کو ایک برتن میں ڈالیے اور اس میں تھوڑا پانی ڈال دیجیے۔ اب اس میں نمک، ہلدی اور مرچ ڈال دیجیے اور تھوڑی دیر تک پکنے دیجیے۔ آدھے گھنٹے بعد چاول کو دھو کر پانی میں ڈالیے اور قورمہ کیا ہوا گوشت اس میں ڈال دیجیے اور اسے پوری طرح پکنے دیجیے۔ چاول بالکل گل جانا چاہیے، بلکہ تھوڑی تھوڑی دیر بس اسے چلاتے رہیے۔ اگر اس میں پانی کم ہو تو ملا دیجیے۔
پریہ شوتاؤ، شولے ماش تیار ہونے کے بعد آپ اس ڈش کا آنند لینے کے بعد اب آپ کو ایک ڈیسر کے بارے میں بتائیں گے جو بہت پسند کی جاتی ہے۔ اس کا نام بوجنوردی کاچی ہے، اسے زیرتو بھی کہا جاتا ہے۔ یہ ڈیسر ایران میں پرچلت اس پرکار کے دوسرے ڈیسر سے الگ ہوتا ہے۔ اس کی وجہ اس میں استعمال ہونے والا زیرتو مسالہ ہے جو اسی ڈیسر سے وشیش ہے۔ یہ مسالہ کالے زیرے، ہرے زیرے، میتھی اور سونٹھ سے مل کر بنتا ہے۔ زیرے کی خاص بات یہ ہے کہ اس سے ڈش کی خوشبو بڑھ جاتی ہے اور دوسرے یہ پاچن تنتر کی سمسیاؤں کو دور کرتا ہے۔ زیرہ کھانے سے پاچن تنتر پر جو اثر پڑتا ہے اس کے نتیجے میں کھانا جلدی ہضم ہوتا ہے۔
بوجنوردی کاچی بنانے کے لیے 4 چمچ چاول کا آٹا، 2 چمچ مکھن، 3 گلاس پانی، 1 چمچ زیرے تو مسالہ، اچھا انوسار چینی، 2 چمچ گلاب جل اور 1 چمچ دم کیا ہوا کیسر لے لیجیے۔ بنانے کا طریقہ یہ ہے کہ پہلے ایک برتن میں مکھن ڈالیے، گرم ہو جانے پر اس میں چاول کا آٹا ڈال دیجیے اور چلاتے رہیے۔ چاول کو سنہرا ہو جانے تک بھونتے رہیے۔ یہ بالکل اسی طرح ہے جیسے حلوہ بناتے سمے کیا جاتا ہے۔ فرق ہے کہ چاول کا آٹا جلدی سنہرا ہو جاتا ہے۔ اب اس میں مسالہ ڈال کر اچھی طرح ملائیے۔ اب اس میں دھیرے دھیرے پانی بڑھائیے اور لگاتار چلاتے رہیے تاکہ گانٹھ نہ پڑنے پائے۔ آخر میں اس میں چینی، زعفران اور گلاب جل ڈال دیجیے اور آنچ کم کر دیجیے۔ لیجیے، یہ ڈش تیار ہو گئی۔ یہ ایک پرکار کی فیرنی ہے جو میٹھی ڈش ہوتی ہے۔ تو دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں انومتی دیجیے۔
اچھی عادتیں۔
دوستو، کارکرم اچھی عادتیں کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور محمد مہدی کا سلام سویکار کیجیے۔
दोस्तों, पिछले कार्यक्रम में हमने बताया था कि आजकल अपार्टमेंट में रहने का रिवाज काफी बढ़ गया है, इसलिए हमें यहाँ के नियमों का पालन करना चाहिए ताकि दूसरों को कोई असुविधा न हो और हम भी पड़ोसियों के साथ सुख शांति से जीवन व्यतीत कर सकें। अपार्टमेंट में शोर शराबा करना और आम जगहों का अनुचित उपयोग जैसी चीजें मल्टी स्टोरी अपार्टमेंट में रहने वाले लोगों के लिए समस्याएं उत्पन्न करती हैं जिन्होंने इन अपार्टमेंट्स को रहने के लिए चुना है। इसी वजह से यहाँ रहने वाले लोग दूसरे लोगों को भी बाध्य करते हैं कि अपार्टमेंट में रहने के लिए कुछ विशेष नियमों का पालन करें।
अपार्टमेंट में रहने वाले लोगों के लिए कुछ बिंदुओं का पालन करना जरूरी है। ऐसे में कोशिश करें कि रात के समय और सुबह के समय जब पड़ोसी आराम कर रहे हों तो ऐसे काम न करें जिससे शोर शराबा हो और शांति भंग हो। बच्चों को शुरुआत से ही सामाजिक शिष्टाचार का पालन करना सिखाना जरूरी है। उन्हें सिखाएं कि कब उन्हें शांत रहना चाहिए और तेज़ आवाज़ वाले गेम और हंगामे से बचना चाहिए और संगीत की आवाज़ बहुत अधिक नहीं बढ़ानी चाहिए। सीढ़ियों पर नहीं दौड़ना चाहिए, अपार्टमेंट के दरवाजे को जोर से नहीं बंद करना चाहिए और कॉमन प्लेसेस में ऊंची आवाज़ में बात नहीं करना चाहिए।
अपार्टमेंट में कॉमन प्लेसेस अक्सर पड़ोसियों के बीच बहस और वाद विवाद का कारण बनते हैं। नियमों का पालन करके और इन स्थानों का सही ढंग से उपयोग करके अपार्टमेंट में शांति स्थापित की जा सकती है। मैत्रीपूर्ण संबंध बनाए रखने और विनम्रता और सम्मान से लोगों के बीच शांति और विश्वास कायम होता है, इसलिए अपार्टमेंट में कोई समस्या होने पर खुद को शांत रखने की कोशिश करें ताकि बात बहस और शिकायतों तक न पहुंचे।
दोस्तों, सामाजिक शिष्टाचार चूंकि दूसरों का सम्मान करने पर बहुत जोर देता है, इसलिए अगर आपके पड़ोसियों और परिचितों या रिश्तेदारों में ऐसे लोग हैं जिनके पास किसी क्षेत्र में विशेषज्ञता है तो उसका दुरुपयोग न करें। याद रखें कि जिस तरह हम अपने जीवन में अपने समय का एक हिस्सा मौज मस्ती, मनोरंजन और आराम के लिए और दूसरा हिस्सा व्यवसाय और आय के लिए विशेष करते हैं, उसी तरह से किसी क्षेत्र में विशेषज्ञता रखने वाले लोगों को भी गैर कामकाजी समय के दौरान आराम करने की आवश्यकता होती है जिसे कभी कभी वे अपने मनोरंजन के लिए विशेष करते हैं। हमें अपने स्वार्थ के लिए उनसे ये सुख नहीं छीनना चाहिए।
नई जरूरतों की वजह से लोगों के जीवन में तेजी से हो रहे बदलाव की वजह से बच्चों को पहले से कहीं अधिक शिष्टाचार सिखाने और उनकी सही पालन पोषण करने पर माँ बाप विशेष ध्यान देते हैं। ये एक सकारात्मक बात है जिसकी सराहना की जानी चाहिए और जो माँ बाप इस महत्वपूर्ण बिंदु को नजरअंदाज कर रहे हैं उन्हें ऐसा करने के लिए प्रेरित किया जाना चाहिए, क्योंकि इस दौर में अगर बच्चों को उनके हाल पर छोड़ दिया जाएगा तो वो इंटरनेट और मोबाइल के जरिए अपनी राह खुद तलाश कर लेंगे जो उनके भविष्य के लिए घातक भी साबित हो सकता है। जो बच्चे सामाजिक शिष्टाचार से परिचित नहीं होते हैं वे धीरे धीरे अस्वीकृति, तन्हाई, असुविधा और आत्मविश्वास की कमी जैसी नकारात्मक भावनाओं से ग्रस्त हो जाते हैं। निश्चित रूप से ये नकारात्मक प्रभाव उनके भविष्य और सामाजिक रिश्तों पर प्रतिकूल प्रभाव डालेगा।
एटिकेट नामक किताब की लेखिका एमिली पोस के अनुसार शिष्टाचार और विनम्रता दूसरों की भावनाओं के प्रति संवेदनशील जागरूकता है। अगर आपके पास ये जागरूकता है तो आप शिष्ट और विनम्र रहेंगे। यहाँ जागरूकता पर जोर देना जरूरी है। लगभग 18 महीने की उम्र में बच्चा धीरे धीरे समझता है कि दूसरों में भी उसके जैसी भावनाएं हैं, इसीलिए अब बच्चे को ये सिखाने का समय आ गया है कि उसके व्यवहार का दूसरों पर क्या प्रभाव पड़ेगा।
विनम्र रहना बहुत अच्छी आदत है। एटिकेट नेटवर्क के संस्थापक रॉबिन थॉम्पसन के अनुसार विनम्र व्यवहार जीवन का एक तरीका है। ये व्यवहार केवल कार्यक्रमों या फैंसी रेस्तरां में भाग लेने के लिए नहीं है। ये जरूरी है कि
जितनी जल्दी हो सके बच्चे को शिष्टाचार सिखाना शुरू किया जाए ताकि ये उसकी आदत बन जाए। दूसरा ये कि विनम्र व्यवहार बच्चे के सामाजिक विकास में मदद करता है। विशेषज्ञों का मानना है कि जो बच्चे कम उम्र में सामाजिक व्यवहार की बारीकियां नहीं सीखते हैं वे अपनी अलग पहचान बनाने की समस्या से पीड़ित होंगे। एक ऐसा बच्चा जिसकी अच्छी तरह से परवरिश नहीं हुई है वो साथियों और बुजुर्गों के ध्यान से वंचित हो जाएगा। जब बच्चों को उनका कोई साथी चिढ़ाता है तो वे उसे सॉरी कहते हुए नहीं सुनते हैं, तो वे उसके साथ खेलना या उसके साथ रहना पसंद नहीं करेंगे।
मैनर किड्स नीड टू नो की लेखिका शेरिल एब्रली के अनुसार एक बच्चे को सामाजिक व्यवहार की बारीकियां सिखाने में असफल होना उतना ही समस्याग्रस्त है जितना कि उन्हें प्री स्कूल में स्वस्थ भोजन न देना। सामान्य तौर पर विनम्र व्यवहार की सीख हमारे जीवन के अंत तक जारी रहती है। ये रातों रात नहीं होता है और ये प्रक्रिया है जिसे धीरे धीरे आगे बढ़ाया जाना चाहिए। उदाहरण के लिए आपके 2 साल के बच्चे को एक सरल सामाजिक कौशल सीखने में 1 महीना लगेगा, जैसे दूसरों को सलाम करना। जब वो ऐसा करे तो उसे प्रशंसा से पुरस्कृत करें। ये न भूलें कि अपने बच्चे से आपकी अपेक्षाएं उसकी उम्र के लिहाज से उचित और तार्किक होनी चाहिए।
दोस्तों, आपका व्यवहार भी एक महत्वपूर्ण चीज है। उदाहरण के लिए जब आप अपने जीवन साथी से कुछ काम के लिए कहते हैं या उससे कुछ मांगते हैं तो कृपया या धन्यवाद जैसे शब्दों का प्रयोग करना नहीं भूलें। ये बात बुरे शब्दों के प्रयोग पर भी लागू होती है। उदाहरण के लिए कल्पना करें कि आपका बच्चा परेशान होने पर अपने साथी से वही भद्दी बात कहे जो उसने आपसे सुनी थी। याद रखें कि इस तरह से प्रशिक्षण में निरंतरता महत्वपूर्ण है। उचित शिष्टाचार सीखने के लिए अभ्यास और बहुत समय खर्च करने की जरूरत होती है। सुनिश्चित करें कि बच्चे को प्रोत्साहित करने या दंडित करने के संबंध में आपकी अपने जीवन साथी के साथ एक समान नीति होनी चाहिए।
डाइनिंग टेबल पर खाना खाने का शिष्टाचार ऐसे ही शिष्टाचारों में से एक है जिन्हें बच्चों को बचपन से सिखाया जाना चाहिए। उदाहरण के लिए हम उम्मीद कर सकते हैं कि 3 साल का बच्चा खाने के लिए चम्मच और कांटे का उपयोग करने में सक्षम होगा, इसलिए 15 से 20 मिनट तक धैर्यपूर्वक उसके पास बड़ी टेबल पर बैठें और रूमाल से उसका मुंह पोछें। इस समय में मदद करने के लिए बच्चे को छोटी और न टूटने वाली प्लेटों में भोजन दें। उसे खाने के बर्तनों का उपयोग करने के लिए प्रोत्साहित करें। उसे खाना फर्श पर न गिराने दें और उसे बताएं कि हम अपना खाना फर्श पर नहीं गिराते हैं। उसे बताइए कि पेट भर जाने पर धन्यवाद कहे और बताएं कि अब मुझे और नहीं चाहिए।
दोस्तों, कृपया और धन्यवाद जैसे शब्दों का उपयोग करना भी इसी शिष्टाचार का हिस्सा है जो बचपन से सिखाया जा सकता है। 18 महीने का बच्चा शब्दों को कहने में सक्षम हो सकता है, लेकिन जरूरी नहीं है कि वो अपने अर्थ को अच्छी तरह से व्यक्त करने में सक्षम हो। बच्चे आमतौर पर 2.5 साल की उम्र में अपने शब्दों का अर्थ समझ सकते हैं। अगर आपके बच्चे में ये क्षमता विकसित नहीं हुई है तो उसे धीरे धीरे सिखाएं। उदाहरण के लिए उसे सिखाएं कि मदद पाने या उपहार देने के बाद किसी को धन्यवाद कहने के लिए किन शब्दों का इस्तेमाल करना चाहिए।
जिस व्यक्ति को हमने नाराज किया है उससे माफी मांगना शिष्टाचार का एक अन्य तरीका है जो बच्चों को सिखाया जा सकता है। एक बच्चा सहानुभूति की सामान्य धारणा को 18 महीने की आयु में समझ लेता है, लेकिन कभी कभी ये बच्चा ये नहीं समझ पाता है कि उससे माफ़ी की अपेक्षा क्यों की जा रही है। 2 या 3 साल की उम्र तक वो धीरे धीरे इस अवधारणा को समझने लगता है। अगर आपका बच्चा अपने दोस्त का खिलौना ज़बरदस्ती छीन ले तो उसे डांटे और उसके दोस्त के साथ सहानुभूति दर्शाना सिखाएं। या अगर वो किसी बच्चे को मारता है तो उसे बताएं कि मारने से दर्द होता है और उसे तुरंत माफ़ी मांगने के लिए कहें।
सामाजिक शिष्टाचार के बुनियादी सिद्धांतों को सीखने के बाद बच्चों के लिए अन्य संचार कौशल और सामाजिक शिष्टाचार सीखने का समय होता है। इन सिद्धांतों में से एक यह है विनम्रतापूर्वक बातचीत। आप अपने बच्चे को शुरू से ही कुछ मूल सिद्धांत सिखा सकते हैं। उदाहरण के रूप में उसे दिखाएं कि आप जब लोगों से मिलते हैं तो उनके साथ कैसे बातचीत करते हैं। आप खुद भी अपने बच्चे से धीमी आवाज में और धीरे धीरे बात करें। जब कोई चीज उसे नहीं पता हो तो उसे मैं नहीं जानता हूँ शब्द कहना सिखाएं। उसे ये भी सिखाएं कि जब तक कोई अपनी बात पूरी न कर ले बीच में दखल न दे और बात पूरी होने से पहले बीच में न टोके। अगर वो बीच में रुकना चाहता है तो पहले सॉरी कहे और फिर अपनी बातचीत शुरू करे। हमारे बच्चे हमारे देश का भविष्य, हमारी राष्ट्रीय पूंजी और आने वाली नस्लों के माँ बाप हैं। राष्ट्र और समाज के विकास में उनकी महत्वपूर्ण भूमिका होती है, इसलिए उनके पालन पोषण में अत्यंत ध्यान देना चाहिए और उनकी परवरिश में धैर्य और साहस से काम लेना चाहिए।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज़। श्रोताओं, भी आप सुन रहे थे साप्ताहिक कार्यक्रम अच्छी आदतें। और अब समय मुख्य समाचारों के सारांश का। ईरान ने अंतर्राष्ट्रीय अदालत के फैसले का स्वागत किया है। इसराइल के समर्थन में अमेरिका और ब्रिटेन ने दोबारा यमन पर हमला किया है। फिलिस्तीनी जियारों ने एक इसराइली जहाज को लक्ष्य बनाया और अमेरिका अपने परमाणु हथियारों को ब्रिटेन में तैनात करेगा। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं। खुदा हाफिज़। शुभरात्रि।